यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधानका लागि गठित कार्यदलद्वारा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समक्ष प्रतिवेदन पेश। कोरोना भाइरसको संक्रमणका कारण आज थप 9 जनाको मृत्यु। नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 146। आज काठमाडौँ उपत्यकामा 216 सहित 634 जनामा कोरोना संक्रमण पुष्टि। पाठ्यक्रमले निर्धारण गरेको समयलाई घटाएर भए पनि शैक्षिक सत्रलाई खेर जान नदिने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको भनाई। वैकल्पिक प्रणालीबाट सिकाइलाई निरन्तरता दिन आग्रह। र छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या 30 लाख भन्दा बढ़ी पुग्यो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्ष द्वयलाई बुझाएको छ। पार्टीका महासचिव विष्णु प्रसाद पौडेल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष द्वयलाई बुझाएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो। कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भूषाल सदस्य हुनुहुन्थ्यो। यही भदौ 1 गते नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यदेश स्पष्ट गरेको थियो। नेकपामा गत आषाढ 10 गते शुरू भएको स्थायी कमिटिमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँड र सरकार पार्टी बीचको समन्वय बारे विवाद उत्पन्न भएकोमा अब सहमतिका लागि ठोस पहल अघि बढ़ेको बताइएको छ। रेडियो नेपालसँग कुरा गर्दै कार्यदलका सदस्य सुरेन्द्र पाण्डे,
17 मुद्दा चाहिँ मुख्य रूपले के छ भन्दा पार्टी एकताको महत्वलाई आत्मसात गर्ने कुराहरू, पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने भन्ने कुराहरूमा हामीले गरेका छौँ। कार्यविभाजन तथा कार्यधिकार स्पष्ट पार्ने दुई अध्यक्षको बीचमा यस खालका कुरा पनि हाम्रो विचारहरू दिएका छौँ। पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने सन्दर्भमा पनि केही प्रस्तावहरू हामीले अगाडि सारेका छौँ। राजनीतिक संगठनात्मक क्षेत्रमा काम गर्नुपर्ने कुराहरूलाई पनि यसमा हामीले उल्लेख गरेका छौँ। एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सन्दर्भमा पनि छ। सरकारको कामका सम्बन्धमा संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउने, अब COVID-19 को महामारीको नियन्त्रण, रोकथाम, उपचार र आर्थिक पुनरुत्थान गर्ने, शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, बाढी पहिरोको बारेमा सरकारले गर्नुपर्ने कामको बारेमा र MCCको बारेमा पनि हामीले सुझाव दिएका छौँ।
अब यो प्रतिवेदनको कार्यान्वयनको प्रक्रिया कसरी अघि बढ्छ?
यो त अब दुईटा अध्यक्षले उहाँले प्राप्त गरेपछि त्यो अब सचिवालयको छलफलको विषय हुन्छ र त्यसपछि स्थायी कमिटी बस्छ। बैठकका एजेन्डाहरूसँग पनि सम्बन्धित कुराहरू पनि यसमा परेको हुनाले सम्भवतः त्यसपछि स्थायी कमिटीको बैठकसम्म यी प्रस्तावहरू आइपुग्नेछन्।
अध्यक्ष द्वयको प्रारम्भिक प्रतिक्रिया कस्तो रह्यो?
होइन, उहाँहरूले धन्यवाद दिनुभयो। यो छोटो समयमा एकदमै मेहनतका साथ कार्यदलले काम गरेको प्रति र सहमतिपूर्वक यो काम सम्पन्न गरेको प्रति चाहिँ धन्यवाद दिनुभयो।
दुवै अध्यक्ष र पार्टी पंक्तिले यसलाई स्वामित्व ग्रहण गरेर पार्टीको विवाद अब सुल्झिन्छ भन्ने कुरामा यो समिति कतिको विश्वस्त छ?
होइन, विश्वस्त भएरै हामीले चाहिँ यो सुझावहरू दिएका छौँ। आफू विश्वस्त हुने पहिला नेतृत्वलाई विश्वस्त पार्ने र नेतृत्व विश्वस्त भइसकेपछि कार्यकर्ताहरूमा पनि त्यसले विश्वास सिर्जना गर्छ भन्ने आत्मविश्वास
उहाँ हुनुहुन्थ्यो। नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहकर्मी नवराज लम्सालसँग कुराकानी गर्नुहुँदै, कोरोना भाइरसको संक्रमणका कारण आज थप 9 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 146 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज सुनसरीमा 6 वर्षीय बालिका र 67 वर्षीय पुरूष, पर्सामा 3 जना पुरूष र 12 मकवानपुर, सिराहा, भक्तपुरमा 1-1 जना पुरूष गरी 9 जनाको मृत्यु भएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत 24 घण्टामा देशभरका विभिन्न प्रयोगशालामा 12,519 जनामा गरिएको परीक्षणमा काठमाण्डुमा 160 जना, ललितपुरमा 6 जना र भक्तपुरमा 50 जना सहित 634 जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 31,117 पुगेको छ। कोरोनाको उपचारपछि निको भई घर फर्किने 59% रहेको र आज थप 136 जना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या 18,350 पुगेको मन्त्रालय मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी आज देशभर सक्रिय संक्रमितहरूको संख्या 12,621 रहेको छ भने देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 11,658 जना रहेका छन्। यस्तै संक्रमितहरू मध्ये 135 जनाको आईसीयूमा र 12 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयले काठमाण्डुमा कोरोना संक्रमितहरू बढ़दै गएको भन्दै संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूले 7 दिनपछि मात्र संक्रमणको परीक्षण गर्न आग्रह गरेको छ। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूले तुरन्त परीक्षण गर्दा संक्रमण नदेख्न सक्ने भन्दै छुट्टै क्वारेन्टाइनमा रही 5 देखि 7 दिनसम्म पर्खेर परीक्षण गर्न गराउन आग्रह गर्नुभयो।
अहिले काठमाडौँमा चाहिँ पोजिटिभ आउनेहरूको संख्या बढ़िरहेको छ। जो पोजिटिभ आउनुहुन्छ उहाँहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई हामी प्राइमरी कन्ट्याक्ट भन्छौ। प्राइमरी कन्ट्याक्टमा आएका व्यक्तिहरूले तुरन्त पीसीआरको लागि स्वाब कलेक्सन गर्ने भनेर दवाब दिइरहेको पनि सुन्नमा आएको छ। संक्रमितसँग सम्पर्क भएको अन्तिमबाट गणना गर्दा 5 देखि 7 दिन पुगेपछि मात्रै आरटीपीसीआरको लागि स्वाब संकलन गराउनु हुन अनुरोध छ। तुरन्त पीसीआरको लागि स्वाब संकलन गर्यो भने यसमा फाल्स नेगेटिभ आउँछ। नेगेटिभ आयो भनेर ढुक्क हुने, तर भित्र कोरोना संक्रमण हुने डर हुने हुनाले 5 देखि 7 दिन कुर्नुहुन र उक्त समयमा छुट्टै क्वारेन्टिनमा बस्नुहुन हामी अनुरोध गर्दछौ।
यस्तै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिसकेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयले आग्रह गरेको छ। सुरक्षाकर्मी स्वास्थ्यकर्मी सहित स्थानीयमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अछामका 3 क्षेत्र सील गरिएको छ। आजदेखि जिल्लाका इलाका प्रहरी कार्यालय साफेबगर, बयलपाटा अस्पताल र मल्लेख 7 नन्देगढ़ा पूर्ण रूपमा सील गरिएको अछामका प्रमुख जिल्लाधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो। महोत्तरीको बर्दीवास नगरपालिकाले नगरवासीको कोरोना भाइरसको परीक्षण निशुल्क गर्ने जनाएको छ। नगर प्रमुख विदुर कुमार कार्कीले पीसीआर मशिन जडानको सम्पूर्ण काम सकिएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डुबाट अनुमति प्राप्त हुनसाथ परीक्षण शुरू गर्ने बताउनुभयो। कोरोना भाइरस संक्रमण बढ़दै गएपछि रौतहटमा यसअघि लगाइएको निषेधाज्ञाको अवधि थप गरिएको छ। आज बसेको जिल्ला स्तरीय कोविड 19 व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञाको समय थप गरी यही भाद्र 14 गते राति 12 बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। यसअघि रौतहटमा दोस्रो पटक यही भदौ 1 गतेदेखि भादौ 8 गतेसम्मका लागि निषेधाज्ञा थप गरेको थियो। काठमाण्डुको टोखा नगरपालिकाले कोरोना संक्रमणलाई ध्यानमा राखेर 17 सैयाको आइसोलेसन सेन्टर निर्माण गरेको छ। कोरोना संक्रमित बिरामीको उपचारका लागि आज टोखा नगरपालिका 2 स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राप्त सुझावका आधारमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशका 2077 परिमार्जन गर्ने बताउनु भएको छ। वैकल्पिक सिकाइबारे मन्त्रालयले आज आयोजना गरेको प्रदेश नम्बर 1-2 बागमती प्रदेश र प्रदेश नम्बर 5 अन्तर्गतका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखहरूसँगको भर्चुअल संवाद कार्यक्रममा मन्त्री पोखरेलले आपतकालका नाममा बाल बालिकाको विकास र सिकाइमा सम्झौता गर्न नसक्ने भएकोले सिकाइलाई निरन्तरता दिन आग्रह गर्नुभयो। मन्त्री पोखरेलले पाठ्यक्रमले निर्धारण गरेको समय अवधिलाई संकुचनमा ल्याएर भए पनि शैक्षिक सत्रलाई खेर जान नदिने उल्लेख गर्दै संविधानता विद्यालय शिक्षकको विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहको भएकोले यसको व्यवस्थापनमा पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोजगारी गुमाएका, बेतलबी विदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट व्यवस्था गरी निशुल्क उद्धार गर्न सरकार समक्ष पुनः माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्ति मार्फत अनुकूल अवस्थामा देशमा रेमिटेन्स पठाएर मुलुकको अर्थतन्त्रलाई भरथेक गरिरहेको नागरिकलाई प्रतिकूल बेलामा सरकारले उचित व्यवहार नगरेको आरोप लगाउनुभयो। कांग्रेसले उच्च मानवीय भावनाका साथ संकटमा उद्धार, मातृभूमिको कर्तव्य आत्मसात गर्न सरकारलाई अपील गरेको छ। सरकारले कोरोना भाइरसको कारणले यस वर्षको निजामती सेवा दिवस न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अप्नाएर सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा हालै बसेको बैठकले कोविड 19 को संक्रमणको जोखिम बढ़दै गएकोले लकडाउनको नियम पालना र स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर सम्भव हुने मात्र कार्यक्रम सञ्चालन गर्न तीनै तहलाई निर्देशन दिएको हो। कैलालीको टीकापुर नगरपालिकाका वार्ड नम्बर 8 श्रीलंकामा कर्णाली नदीले तीव्र रूपमा करिब 15 बिघा जमीन कटान गरेपछि स्थानीय तर्सित भएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
यो वर्षातमा नै करिब 15 बिघा जति जमीन कटान गरिसकेको त्यहाँका स्थानीयले बताएका छन्। जति नदीको सतह कम हुँदै जान्छ त्यति नै जमीन कटान तीव्र रूपमा भइरहेको बताउनुहुन्छ स्थानीय जनक बोहरा।
वर्षदेखि अहिलेसम्म त लगभग 15 बिघाको आसपास काट्यो होला। अहिले लगभग माथि ड्यामदेखि लिएर तलको यो 1.5 किलोमिटर कटान लागेको छ पुरै।
पहिले श्रीलंकामा आफ्नो परिवारको करिब 8.5 बिघा जमीन थियो। वर्षेनीको कर्णालीको कटानले अहिले आधा जति मात्र जमीन बाँकी रहेको छ। एकातिर जमीन छैन, अर्कोतिर त्यहाँका नागरिकहरूले धनी पूर्जा अनुसारको सरकारलाई कर तिरिरहेका छन्। तर आफूले पाउनुपर्ने सेवा सुविधा केही नपाइरहेको बताउनुहुन्छ स्थानीय दिपेन्द्र भण्डारी।
पहिले 8.5 बिघा सबै हाम्रो सङ्गलमा सबै परिवारको, अहिले चाहिँ अब आधा जग्गा मात्रै बाँकी रहेछ र अर्कोतिर चाहिँ त्यहाँको जति पनि छन् नम्बरी जग्गा भएर मान्छेहरूले चाहिँ मालपोत तिर्नेदेखि लिएर सरकारलाई तिर्ने सबै करहरू तिरिरहेका छन्। तर चाहिँ आफूले चाहिँ पाउने सेवा सुविधाहरू चाहिँ पाउन सकेका छैनन्।
अहिले तत्काल पनि नागरिकहरूको जमीन कटान भइरहेको छ। यस विषयमा सरकारले नियन्त्रणका लागि चाँडो पहल गर्नुपर्ने त्यहाँका स्थानीयको माग रहेको छ। सरकारवाला निकायले नदी कटान रोक्नका लागि केही पहल नगरे श्रीलंका गाउँ नै खतरामा पर्ने सम्भावना रहेको बताउनुहुन्छ स्थानीय दिनेश बोहरा।
50% पानी हाम्रो नालामा छ अनि एकदम तीव्र गतिले काटेर त्यो ड्यामको कुनादेखि अनि हाम्रो तल गाउँसम्म एकदमै जोखिम छ। मेरो 2.5 बिघा जति थियो र क्या, लमसम 2 बिघा जति मेरो गइसकेको छ नदीमा, अब अलिअलि बचिया छ। यस्तो अवस्था छ अहिले, सायद यसपालि अब यो बस्ती पनि लेलाइ जस्तो छ।
कर्णाली नदीको पूर्वपट्टि बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपट्टि कैलालीतिर रानी जमरा कुलरिया सिंचाई आयोजनाले तटबन्ध गरिरहेको छ। कैलालीको भूभाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ। त्यो क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ। त्यो क्षेत्रमा करिब 300 मिटर तटबन्ध गर्न बाँकी रहेको छ। त्यसमा अहिले अस्थायी तटबन्धको काम गर्दा राम्रो नहुने भएकाले स्थायी तटबन्धको लागि पहल भइरहेको बताउनुहुन्छ आयोजनाका प्रमुख धर्मकुमार नेउपाने।
अस्थायी प्रकृतिको त्यहाँ कुनै पनि तरिका अपनाएर त्यहाँ केही पनि गर्न सकिँदैन। सानोतिनो 150 मिटर छैन, 100 मिटर छन्। स्थायी प्रकृतिको लागि चाहिँ हामीले यो गत साल
श्रीलंकाको कटान रोक्नका लागि टीकापुर नगरपालिकाले के पहल गरिरहेको छ त? टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला।
त्यहाँको इम्बेन्डमेन्ट बनाउँदाखेरि तिनीहरूको लिड हाल्नु पर्दछ, कति डिस्टेन्सबाट मेटेरियल ल्याउने भन्ने कुरा, हामीले त्यही नदीकै बिचको उठाउँदा केही फरक पर्दैन भनेर सामान्य एउटा निर्णय लेखेर सम्झौता पनि गरेका छौँ।
श्रीलंका गाउँको सुरक्षाका लागि बाँकी रहेको तटबन्ध कार्य चाँडो गरिनुपर्छ। त्यसले केही मात्रामा भए पनि त्यहाँका नागरिकलाई राहत हुने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
नेपाल र इजरायल बीच कूटनीतिक राजधानी बाहकलाई एक अर्का देशको यात्रा गर्दा 90 दिनसम्म प्रवेशज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ। इजरायलको जेरुसलेम स्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डाक्टर अन्जान साकी र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सम्झौतामा हस्ताक्षर गर्नुभएको दूतावासले जनाएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्र पूजाको अधिकार प्राप्त गर्नुभएका विघ्न हर्ता भगवान गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइएको छ। सतयुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएकोले शास्त्रीय मान्यता रहिआएको छ। यसै गरी मिथ्रा अञ्चल सहित तराई मधेसका जिल्लाहरूमा आज धूमधाम एवं निष्ठापूर्वक चौर चाँद पर्व मनाइएको छ। भाद्र शुक्ल पक्ष चतुर्थीको दिन मनाइने यो पर्वमा व्रत बस्नेहरू दिनभर निराहार बसेर साझा घरको आँगन वा छतमा सफा गरी गणेश तथा चन्द्रमा सहितको देवी देवताहरूको पूजा गरेर प्रसाद ग्रहण गर्ने गर्दछन्। मुलुकको धान उत्पादनका लागि अग्रणी जिल्ला झापामा यूरिया मलको अभावका कारण किसानहरू चिन्तित भएका छन्। रोपेको धानमा मल हाल्नु पर्ने समय बित्न लाग्दा पनि कहीँ कतै मल नपाउँदा झापाली किसान निराश बनेका छन्। झापाबाट संवाददाता रोहित काफलेको रिपोर्ट।
सदाभन्दा यस वर्ष केही छिटो मनसुनी वर्षा भएकोले समयमै धान रोपी सिध्याउन पाउँदा खुशी देखिएका किसान समयमै मल नपाउँदा भने उत्तिकै निराश बनेका छन्। बाली हुर्कने बेलामा प्रयोग गर्नुपर्ने युरिया मल अहिलेसम्म नपाउँदा किसानमा उत्पादकत्व घट्ने चिन्ता बढेको छ। समयमै मल भित्याउन सम्बन्धित निकायहरूले चासो नदिएपछि यस्तो अवस्था आएको किसानको आरोप छ। 3 बिघामा धान रोप्नुभएका भद्रपुर चारका किसान राजु खनाल सबैतिर खोज्दा पनि नपाएपछि उर्किएको धान बालीमा युरिया मल प्रयोग गर्न नपाएको बताउनुहुन्छ।
मैले यो पल्ट 3 बिघा खेतमा धान लगाएको थिएँ। आज यो पल्ट पानी राम्रै परेकोले गर्दाखेरि राम्रो तरिकाले धान रोपियो, तर अहिले आएर चाहिँ मल उपलब्ध नहुँदाखेरि हामी साह्रै मार्कामा परेका छौँ।
यस्तै जिल्लाको कन्काई नगरपालिका वडा नम्बर 2 का किसान सन्तोष नेउपाने मलको अभावमा उत्पादन निकै घट्ने अनुमान लगाउँदै भोकमरीको सामना गर्नुपर्ने आशंका व्यक्त गर्नुहुन्छ।
निकै लामो समयदेखि युरिया मल पाइरहेका छैनौ। अब जिल्लामा चाहिँ अब हामीहरू कृषि सामग्रीदेखि लिएर विभिन्न निकायमा जाँदाखेरि पनि मल नभएको भनेर हामीहरूलाई फर्काइरहेको छ। हामीलाई त भोलिका दिनमा चाहिँ उत्पादन घटेर भोकमरी पो लाग्ने हो कि भन्ने चिन्ता पनि छ।
रोपेको बिउ हरियो फर्किसकेको यही बेला गाँझ वृद्धिका लागि युरिया मल प्रयोग गर्ने गरिन्छ। तर जिल्लामा यही बेला विश्वव्यापी कोरोना महामारी लगायतका विविध कारणले मलको अभाव रहेको कृषि ज्ञान केन्द्र झापाले पनि स्वीकारेको छ। केन्द्रका कृषि प्रसार अधिकृत गणेश सेवाकोटी,
अहिले नेपालमा चाहिँ हामीले युरिया मल प्रोडक्सन गर्न हामी सक्दैनौ र सबै चाहिँ हामी इन्डिया लगायत अन्य तेस्रो मुलुकबाट चाहिँ निर्भर हुनुपर्छ, जसले गर्दा अहिले विश्वव्यापी रूपमा युरिया प्रोडक्सन हुन नसकेको र लकडाउनकै कारणले पनि कृषकहरूले चाहिँ पाउन नसकेको छँदैछ। हाम्रो युरिया लगाउनु पर्ने क्षेत्रफल पनि बढेको कारणले गर्दा नेपालमा जति चाहिँ नेपालले आपूर्ति गर्छ युरिया कृषकलाई चाहिँ वितरण गर्न, कहिलेकाहीँ चाहिँ क्षेत्रफल बढ्दिन्छ। यो वर्ष पनि हाम्रो क्षेत्रफल चाहिँ बढेको छ, त्यो कारणले गर्दाखेरि चाहिँ नपुगेको भन्ने एउटा अनुमान गर्न सकिएला।
यसैबीच कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विज्ञप्ति नै जारी गरेर समयमा किसानलाई मल उपलब्ध गराउन नसकेकोमा दुःख व्यक्त गर्दै आत्मालोचना गरेको छ। झापा धान उत्पादनका लागि दोस्रो अग्रणी जिल्ला मानिन्छ। यस वर्ष जिल्लामा 1,04,675 हेक्टर क्षेत्रफलमा धान खेती भएको छ। अघिल्लो वर्ष 4,92,047 मेट्रिक टन धान उत्पादन भएको झापामा अझै केही दिन युरिया मल उपलब्ध नहुने हो भने उत्पादनमा उल्लेख्य गिरावट आउने अनुमान गर्न सकिन्छ। रेडियो नेपालका लागि रोहित काफले झापा।
रिपोर्टपछि अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको तीव्र रूपमा संक्रमण बढ़िरहेको बेला छिमेकी मुलुक भारतमा आज एकै दिन 768 जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कोरोना संक्रमितको संख्या 30 लाख भन्दा बढ़ी पुगेको छ भने मृत्यु हुनेको संख्या 56,696 जना पुगेका छन्। विश्वभरिमा कोरोना संक्रमितको संख्या 2,32,20,000 भन्दा बढ़ी पुगेको बेला संक्रमित मध्ये 8,49,055 जनाको मृत्यु भइसकेको छ। त्यसै गरी संक्रमण मुक्त हुनेको कुल संख्या 1,57,78,000 भन्दा बढ़ी पुगेको छ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता अलेक्सी नभालिनीलाई थप उपचारका लागि जर्मनी पुर्याइए पनि उहाँको स्वास्थ्य अवस्था एकदमै चिन्ताजनक रहेको बताइएको छ। एक कार्यक्रमका लागि विमानमा चढ़े लगत्तै विषाक्त चिया पिउँदा उहाँ बिरामी पर्नु भएको थियो। राष्ट्रपति पुटिनका कट्टर आलोचक नभालिनीको यस अवस्थाका लागि पुटिन नै जिम्मेवार रहेको नभालिनीका समर्थकहरूले आरोप लगाएका छन्। सन् 2018 राष्ट्रपति निर्वाचनमा पुटिन विरूद्ध उनले उम्मेद्वारी दिए पनि उनलाई चुनाव लड्नबाट वञ्चित गरिएको थियो। इरानले सन् 2015 भएको आणविक सम्झौता पालना नगरेको तर्क गर्दै अमेरिकाले इरानमाथि पुनः नाकाबन्दी लगाउन गरेको प्रस्तावलाई राष्ट्र संघ सुरक्षा परिषदका 15 सदस्य राष्ट्रमध्ये 13 राष्ट्रले विरोध जनाएका छन्। अमेरिकी प्रस्तावको विरोध गर्ने सुरक्षा परिषद सदस्य राष्ट्रहरूले इराकको आणविक अस्त्र सम्बन्धी कार्यको अनुगमनका लागि छुट्टै संयन्त्रले काम गरिरहेको अवस्थामा अमेरिकाले एकपक्षीय रूपमा सम्झौताबाट पछि हटेकाले इरानलाई दोष लगाउन नमिल्ने तर्क पेश गरेको छ। अमेरिकाको क्यालिफोर्निया राज्यमा वन डडेलोले व्यापक विनाश गर्न थालेपछि त्यहाँका राज्यपालले वन डडेलोको पीड़ा भोगेका अस्ट्रेलिया र क्यानाडासँग सहयोगको लागि आग्रह गरेका छन्। क्यालिफोर्निया सहित वरपरका राज्यमा व्यापक मात्रामा सल्केको डडेलोको कारण कम्तीमा 6 जनाको मृत्यु भएको छ भने 175,000 घर परिवार बस्ती छाड्न बाध्य भएका छन्। अब आर्थिक समाचार सुरेन्द्रमणि त्रिपाठीबाट।
धान बालीका लागि आवश्यक पर्ने रासायनिक मलको आपूर्ति एक हप्ताभित्र केही सहज हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। अहिले रासायनिक मल नपाएको गुनासो किसानहरूबाट आइरहेकोमा मन्त्रालयले चासो दिँदै एक हप्तामा आपूर्ति तथा वितरण प्रणालीमा सहजता आउने जनाएको हो। साल ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनीले आयात गरेका मल आइपुग्ने हुनाले एक हप्तामा आपूर्ति केही सहज हुने मन्त्रालयको विश्वास छ। विगतका वर्षहरूमा मलको अभाव हुने गरेको भन्दै सरकारले यस वर्ष समयमै थप 120,000 मेट्रिक टन मल आयात गर्न बजेट व्यवस्था गरेको भए पनि कोविड 19 का कारणले विभिन्न देशमा लकडाउन हुँदा आयात निर्यात प्रभावित भई मल आपूर्तिमा ढिलाइ हुन गएको हो। धान रोपाई गर्दा चाहिने डीएपी मलको आपूर्ति हाल सहज भए पनि बाली हुर्किएपछि चाहिने यूरिया मलको भने देशभर अभाव रहेको छ। हाल खेतीपातीको समयमा यूरिया मल उपलब्ध नहुँदा धानको उत्पादन घट्ने कुराले देशभर किसानहरूमा चिन्तासँगै आक्रोश पनि देखिन थालेको छ। नेपाल एयरलाइन्सले काठमाण्डु दुबई यात्रुवाहक चार्टर उडान गर्ने भएको छ। एयरलाइन्सले आइतबार काठमाण्डुबाट दुबईका लागि 2 उडान गर्ने जनाएको छ। यसअघि टिकट काटेर आउन नपाएका नेपालीहरूलाई ल्याउनको लागि यो उडान गर्न लागि हो। धनकुटाको शहीद भूमि गाउँपालिका 3 का कृषक नगेन्द्र राईले टमाटर खेतीबाट एक सिजनमै 4 लाख बढ़ी आमदानी गर्न सफल हुनुभएको छ। 5 वर्ष अघि व्यावसायिक टमाटर खेती शुरू गर्नुभएका कृषक नगेन्द्र राईसँगै त्यहाँका कैयौं कृषक हाल टमाटरको व्यावसायिक खेतीमा लागेको र गाउँमै लाखौं आमदानी गरिरहेको धनकुटाबाट सम्वाददाता मालती मोक्तानले जनाउनु भएको छ। धनकुटाको शहीद भूमि गाउँपालिकामा हाल 300 हेक्टर क्षेत्रफलमा टमाटर खेती हुँदै आएको गाउँपालिकाका कृषि प्राविधिक खिरप्रसाद राईले जानकारी दिनुभयो। गत वर्ष त्यस गाउँपालिकाबाट 20 करोड़ बराबरको टमाटर बाह्य जिल्लामा निर्यात भएको थियो। यो वर्ष पनि टमाटर खेतीबाट कृषकलाई राम्रो आमदानी हुने शहीद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताउनुभयो। क्यारेबियन प्रिमियर लीग सीपीएल अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछानी सम्मिलित टोली जमैका तलवाजले आज राति गुयाना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार आज राति 12 बजेपछि शुरू हुनेछ। दुवै टोलीले खेलेका समान 2 खेलमा एकमा जित र अर्कोमा हार बेहोरेका छन्। जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई 5 विकेटले हराए पनि अर्को खेलमा ट्रिनबेगो नाइट राइडर्ससँग 7 विकेटले पराजित भएको थियो। गुयाना पहिलो खेलमा ट्रिनबेगो नाइट राइडर्ससँग 4 विकेटले पराजित हुँदा दोस्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई 3 विकेटले हराएको थियो। सन्दीपले 2 खेलमा 2 विकेट हात पारेका छन्। सशस्त्र प्रहरी बलको विभागीय टीम एपीएफ क्लबमा आबद्ध 36 जना खेलाड़ीमा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षण गरिएका खेलाड़ी मध्ये 36 जनामा कोरोना पुष्टि भएको र उनीहरूलाई बलम्बुमा स्थापना गरिएको कोविड अस्पतालको आइसोलेशनमा राखिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ। एकैपटक 36 जना खेलाड़ीमा कोरोना पोजिटिभ देखिँदा त्यसमा 4 जना भलिबल खेलाड़ी रहेका छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोना संक्रमण फैलन नदिन आवश्यक सतर्कता अप्नाइएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ। नेपाली क्रिकेटरको तलबका लागि आईसीसीले भनेको संरचना अनुसार 23 जनाको हस्ताक्षर सहितको कागजात पठाइएकोमा एक हप्ता भित्रमा त्यसको प्रतिक्रिया आउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। सन् 2019 तलब नपाएका क्रिकेटरलाई आईसीसीले भनेको फर्मेटमा हस्ताक्षर संकलन गरेर क्यानले बुधबार पठाएको थियो। आईसीसीबाट चाँडै बजेट निकासा गर्ने जवाब पनि आएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो। कोरोना भाइरसको विश्वव्यापी महामारीका बीच यूएईमा आयोजना हुने 13 संस्करणको इण्डियन प्रिमियर लीग आईपीएलमा श्रीलंका भेटरान बलर लासित मलिंगाले शुरूआती खेलहरू गुमाउने भएका छन्। मुम्बई इण्डियन्सका फास्ट बलर मलिंगाले घरायसी कारणले आईपीएलका शुरूआती खेल गुमाउने भएका हुन्। मलिंगाका बुवा बिरामी रहेको र उनको आगामी साता शल्यक्रिया गर्नुपर्ने भएकाले शुरूआती खेल गुमाउनेछन्। मुम्बईको टीम शुक्रबार यूएई प्रस्थान गरे पनि मलिंगा भने श्रीलंकामै रहेको बताइएको छ। आईपीएल सेप्टेम्बर 19
मार्चदेखि नोभेम्बर 10 सम्म हुने तालिका रहेको छ। युरोपा लीग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ। जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई 3-2 गोलले हराउँदै सेभियाले उपाधि उचालेको हो।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यतया बदलिरहे प्राय सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 1 गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधानका लागि गठित कार्यदलद्वारा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड समक्ष प्रतिवेदन पेश। कोरोना भाइरसको संक्रमणका कारण आज थप 9 जनाको मृत्यु। नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 146। आज काठमाण्डु उपत्यकामा 216 सहित 634 जनामा कोरोना संक्रमण पुष्टि। पाठ्यक्रमले निर्धारण गरेको समयलाई घटाएर भए पनि शैक्षिक सत्रलाई खेर जान नदिने शिक्षा मन्त्री गिरिराज मणि पोखरेल भनाई। वैकल्पिक प्रणालीबाट सिकाईलाई निरन्तरता दिन आग्रह। र छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या 30 लाख भन्दा बढ़ी पुग्यो। यसका साथै राति 9 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।